यो रेडियो नेपाल हो। अब श्रीया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सरकार र संसदका कामलाई थप प्रभावकारी, सन्तुलित र व्यवस्थित बनाउने सत्तारूढ़ दलहरूबीच सहमति। काठमाण्डुका नदी किनारबाट थप 20 मिटरसम्म संरचना बनाउन नपाइने सर्वोच्च अदालतको फैसलामाथि पुनरावलोकनमा जाने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। नेपाल विश्वविद्यालय सम्बन्धी विधेयक 2081 प्रतिनिधिसभाबाट पारित। मेलम्ची खानेपानी आयोजना सम्बन्धी भ्रष्टाचार मुद्दामा पूर्व सचिव गजेन्द्र ठाकुर सहित चारजना दोषी ठहर। र इजरायलद्वारा गाजाको दक्षिणी भागमा गरेको पछिल्लो आक्रमणमा परि कम्तीमा 40 जनाको मृत्यु, 60 जना भन्दा बढी घाइते।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सत्तारूढ़ दलहरूबीच सरकार र संसदका समग्र कामलाई थप प्रभावकारी, सन्तुलित र व्यवस्थित बनाउने सहमति भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ़ दलका शीर्ष नेताहरूको हिजो बसेको बैठकमा सरकारका समग्र काममा सत्तापक्ष कसरी एकीकृत रूपमा प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको। बैठकमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले जानकारी दिनुभयो। त्यस्तै बैठकले नेपाली कांग्रेस र नेकपा एमाले बीच भएको सात बुधे सहमतिका विषयका आधारमा सरकारको न्यूनतम साझा कार्यक्रम बनाउने सहमति गरेको उहाँले बताउनुभयो। बैठकमा संविधान संशोधन राष्ट्रको आवश्यकताका आधारमा सबैको स्वीकार्यता बढ़ाउने गरी छलफल शुरू गर्ने लगायत विषयमा छलफल भएको थियो। प्रमुख प्रतिपक्षी दल नेपाली नेकपा माओवादी केन्द्रले संविधान संशोधनका विषयलाई भ्रमपूर्ण र अवांछित रूपमा प्रस्तुत गरेको टिप्पणी गर्दै बैठकमा सो विषयमा समीक्षा भएको। बैठकमा सहभागी एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो। बैठकले जनतामा व्याप्त निराशालाई आशामा जगाउने उद्देश्यका साथ सरकारका कामलाई गति दिने विषयमा छलफल भएको उहाँले बताउनुभयो। यसै गरी सत्तारूढ़ दलबीच दलीय आधारमा फरक मान्यता र धारणा भए पनि सरकार र संसदका काममा साझा धारणाका साथ प्रस्तुत हुने सम्बन्धमा छलफल भएको मुख्य सचेतक बर्तौलाले जानकारी दिनुभयो। बैठकमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक कुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रंजिता श्रेष्ठ, जनमत पार्टीका अब्दुल खान लगायत सहभागी हुनुहुन्थ्यो। प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डुका नदी किनारबाट थप 20 मिटरसम्म संरचना बनाउन नपाइने सर्वोच्च अदालतको फैसलामाथि सरकार छिट्टै पुनरावलोकनमा जाने बताउनु भएको छ। उपत्यका सड़क विस्तार पीड़ित संघर्ष समिति तथा खोला मापदण्ड सरोकार समूहका संयोजक सुमन सायमी सहितको टोलीको ज्ञापन पत्र बुझ्नुहुँदै प्रधानमन्त्री ओलीले स्थानीय जनता र सरोकार समूहका मुद्दालाई सम्बोधन गर्न सरकार तत्पर रहने प्रष्ट पार्नुभयो। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो आयोजित भेटमा प्रधानमन्त्री ओलीले नेपाली संस्कृति एकता र मित्रताको संस्कृति भएको बताउनुभयो। प्रतिनिधि सभाले नेपाल विश्वविद्यालय विधेयक 2081 पारित गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विधेयकहरू पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिनुहुँदै मन्त्री भट्टराईले सूचना प्रविधिको विस्तारसँगै नवीनतम विषयहरू आइरहेको समयमा मौलिक विषयको संरक्षण गर्नु आवश्यक रहेको बताउनुभयो। उहाँले अन्तर्विधात्मक अवधारणाको विधातर्फ गुणस्तरीय उच्च शिक्षा प्रदान गर्नका लागि उपत्यका बाहिर विश्वविद्यालय र केन्द्रीय कार्यालय रहने गरी विधेयक ल्याइएको स्पष्ट पार्नुभयो। यस्तै बैठकमा कानून न्याय तथा मानवाधिकार समितिका सभापति विमला सुवेदीले राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2081 सभामा पेश गर्नुभयो। प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजे बस्नेछ। यसअघि बैठकमा सांसदहरूले बाढ़ी पहिरो प्रभावित क्षेत्रको बस्ती स्थानान्तरण गर्नुपर्ने, जोखिम न्यूनीकरणका लागि समयमा नै ध्यान दिनुपर्ने, बाढ़ी पहिरोले क्षति पुर्याएका सड़क पुल लगायतका पूर्वाधारको पुनर्निर्माणमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनु भएको छ। बैठकमा सांसदहरूले जाजरकोटको भूकम्प प्रभावित बाढ़ीका कारण थप समस्यामा परेको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै तत्काल बस्ती स्थानान्तरण गर्न र जनताका समस्या समाधान गर्न आग्रह गर्नुभयो। सांसदहरूले सर्वोच्च अदालतले बागमती लगायत उपत्यका खोला नजिकका 20-20 मिटरसम्मको संरचना हटाउन गरेको आदेशले उपत्यकाका धेरै मानिसको निजी सम्पत्ति जाने र सुकुम्बासी बन्ने भन्दै त्यसको पुनरावलोकन गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधान सेनापति अशोक राज सिग्देललाई नेपाली सेनाको प्रधान सेनापति पदको दर्जियानी चिन्ह प्रदान गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहबीच राष्ट्रपति पौडेलले शर्मालाई दर्जियानी चिन्ह प्रदान गर्नुभएको हो। सोही समारोहमा राष्ट्रपति पौडेलले सिग्देललाई प्रधान सेनापति पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक राजनीतिक उपलब्धि हासिल गरेर पनि अझै जनताका अपेक्षा अनुसार काम गर्न नसक्नु आदर्श राजनीतिमा आएको रासको कारण भएको बताउनु भएको छ। बीपी ट्रस्टद्वारा राष्ट्रपति भवन शीतल निवासमा हिजो आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले सत्ता जनताको सेवा गर्ने राजनीतिक साधन भएको बताउनुभयो। राष्ट्रपति पौडेलले बीपीले सत्ता होइन देश र जनताको हितका निम्ति सिद्धान्तप्रतिको निष्ठालाई कहिले डगमगिन नदिएको स्मरण गर्नुभयो। राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउँदै मुलुकलाई आर्थिक रूपमा समृद्धि बनाउन बीपीले अघि सार्नु भएको कल्याणकारी राज्यको अवधारणा सिद्धान्त मूल्य मान्यता र उच्च नैतिक आदर्श राजनीति आज पनि उत्तिकै सान्दर्भिक रहेको स्पष्ट पार्नुभयो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका संस्थापक नेता बीपी कोइरालाको दर्शन सोच र चिन्तनलाई पूर्ण रूपले अनुसरण गरी पार्टीलाई अझ बढ़ी सुदृढ बनाउनुपर्ने बताउनु भएको छ। प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको 111 जन्म जयन्तीका अवसरमा हिजो नेपाली लेखक संघ काठमाण्डू शाखाले बीपी संग्रहालय सुन्दरीजलमा आयोजना गरेको साहित्यिक महोत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै सभापति देउवाले बीपीले प्रजातन्त्रका लागि गर्नुभएको संघर्षबाट पार्टीका नेता कार्यकर्ता एवं शुभेच्छुकले प्रेरणा लिनुपर्ने बताउनुभयो। बीपीले प्रजातन्त्र स्थापना एवं पुनर्स्थापना नेपालको दिगो विकास र नेपाली साहित्यमा पुर्याउनु भएको योगदानलाई देशव्यापी रूपमा प्रचार प्रसार गरी कांग्रेसलाई थप सशक्त बनाउने अभियानमा लाग्न सभापति देउवाले पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिनुभयो। बीपी कोइरालाको राष्ट्रिय एकता तथा मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्नुहुँदै उहाँले कांग्रेसले सधैँ सबै दलबीच मेलमिलापका लागि समन्वय गर्दै आएको बताउनुभयो। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले नेपालको राजनीतिमा सशस्त्र संघर्ष र शान्ति सहकार्य एवं मेलमिलाप नीतिका संस्थापकका रूपमा बीपी कोइराला स्थापित हुनुभएको बताउनुभयो। नेपालमा विकासको प्रारम्भिक खाका कोर्नुभएका बीपीले सोशलिस्ट इन्टरनेशनलको उपाध्यक्ष भएर विश्वमा नेपालको चिनारी बढ़ाउनु भएको महामन्त्री शर्माले स्मरण गर्नुभयो। नेपाल कम्युनिष्ट पार्टी एमालेको सचिवालय बैठक केही भदौ 28 गते शुक्रबार बस्ने भएको छ। एमाले केन्द्रीय कार्यालयका सचिव डाक्टर भीष्म अधिकारीले पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक विषयमा छलफल हुने गरी बैठक बस्न लागेको जानकारी दिनुभयो। यही भदौ 18 र 19 गते बसेको पार्टी पोलिट ब्यूरो बैठक बाट आएका सुझावका आधारमा सचिवालयले वार्षिक कार्ययोजनालाई अन्तिम टुंगो लगाउने सहमति भएको थियो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले सरकारले राजदूत नियुक्तिका लागि सिफारिश गर्दा सकेसम्म समावेशी बनाउने प्रयास गरेको बताउनु भएको छ। संसदीय सुनवाई समितिको हिजोको बैठकमा मन्त्री डाक्टर देउवाले राजदूत नियुक्तिका लागि सिफारिश गर्दा सकभर समावेशी नै बनाउने प्रयास गरेको भए पनि केही प्रश्न उठेको भन्दै संसदीय सुनवाई समितिको सुझाव र निर्देशनलाई सरकारले सुन्ने र कार्यान्वयन गर्ने बताउनुभयो। मन्त्री डाक्टर देउवाले यसपटक महिलालाई प्राथमिकता दिएको भए पनि पर्याप्त भएन भन्ने कुरा आएकाले यसलाई आगामी दिनमा सरकारले थप ध्यान दिने र अब हुने राजदूतको नियुक्ति समावेशी नै हुने पनि बताउनुभयो। छलफलमा सांसदहरूले विभिन्न देशका लागि 17 राजदूतको सिफारिश हुँदा समेत समानुपातिक समावेशी रूपमा सिफारिश हुन नसकेको, मधेसी, दलित, मुस्लिम लगायतका समुदायको प्रतिनिधित्व हुन नसकेको, संविधान कार्यान्वयनमा ध्यान नदिएको विषयमा परराष्ट्र मन्त्रीसँग प्रश्न गर्नुभएको थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले इन्द्रजात्रा अन्तर्राष्ट्रिय रूपमा स्थापित भइसकेको बताउनु भएको छ। इन्द्रजात्राको पूर्व तयारीका सन्दर्भमा हिजो सरोकारवाला निकायहरूसँग छलफल गर्दै मन्त्री पाण्डेले इन्द्रजात्राको अक्षय कोषलाई 5 करोड़बाट बढ़ाएर 15 करोड़ रूपियाँको बनाउन पहल गर्ने विश्वास दिलाउनुभयो। वहाँले इन्द्रजात्रासँग सरोकारका विषयमा अन्तर मन्त्रालय र 3 तहका सरकारसँग समन्वय गर्न मन्त्रालय तयार रहेको बताउनुभयो। विशेष अदालतले मेलम्ची खानेपानी आयोजना सम्बन्धी भ्रष्टाचार मुद्दामा 4 दोषी ठहर गरेको छ भने 10 सफाई दिएको छ। विशेष अदालतका न्यायाधीश टेक नारायण कुवर, तेज नारायण सिंह राई र मुरारी बाबु श्रेष्ठको इजलासले हिजो मेलम्ची आयोजना सम्बन्धी भ्रष्टाचार मुद्दामा तत्कालीन सचिव गजेन्द्र ठाकुर, तत्कालीन कार्यकारी निर्देशक रामचन्द्र देवकोटा र सूर्यराज कणेल तथा परामर्शदाता इप्टिसाका टीम लिडर शिव कुमार शर्मालाई दोषी ठहर गरेको हो। अदालतले उक्त प्रकरणमा जोड़िएका पूर्व सचिव भीम उपाध्याय सहित 10 सफाई दिएको छ। रेडियो नेपालका नवनियुक्त कार्यकारी निर्देशक अमरध्वज लामाले हिजो पदभार ग्रहण गर्नुभएको छ। पदभार ग्रहण गर्नुहुँदै नवनियुक्त कार्यकारी निर्देशक लामाले रेडियो नेपालको प्रसारणलाई अझ बढ़ी समावेशी र व्यावसायिक बनाउने गरी आफूले काम गर्ने बताउनुभयो। कार्यकारी निर्देशक लामाले प्रसारण सेवाको विकास र विस्तारका लागि सामूहिक प्रयासको आवश्यकता रहेको भन्नुहुँदै एकीकृत कार्ययोजना बनाएर अघि बढ़ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उत्साहजनक वातावरण काम गर्नको लागि यो इभ्यालुएसनको प्रणालीलाई चेन्ज गर्छु, मलाई यसमा सहयोग गर्नुहोस्, नरोक्नुहोस्। म अबको लेखा प्रशासनलाई सहजीकरणको भूमिकाको लागि अग्रसर हुन निर्देशन गर्छु। हामीले प्रदेश प्रसारण केन्द्रलाई स्रोत साधन सम्पन्न सहित दक्ष जनशक्ति सहित अधिकार सहित त्यसलाई अझ विस्तार गर्न एउटा प्लानिङमा जानेछौ। यसका रणनीतिहरू छन्, व्यापार महाशाखाले प्रदेश प्रसारण केन्द्रको सरकार र स्थानीय तहसँग कसरी स्रोत लिने भन्ने प्रस्ताव ल्याउँछ। कैयौं रणनीतिक स्ट्राटेजिक प्लानहरू त मैले बनाइसकेका छु र प्राविधिक, इन्जिनियरिङ, प्रशासन सबैले सहयोग गरेर प्रदेश प्रसारण केन्द्रलाई मजबुत बनाउनु पर्छ।
कार्यकारी निर्देशक लामाले कर्मचारीहरूलाई सहज र उत्साहजनक वातावरणमा काम गर्न सक्ने गरी नतिजामुखी प्रणालीको व्यवस्था गर्ने बताउनुभयो। प्रदेश प्रसारण केन्द्रहरूलाई स्रोत साधन सम्पन्न बनाउने, महिला कर्मचारी तथा अपाङ्गता भएका कर्मचारीहरूका लागि काम गर्ने सहज वातावरणको व्यवस्थापन गर्ने पनि कार्यकारी निर्देशक लामाले उल्लेख गर्नुभयो। कार्यक्रममा रेडियो नेपाल संचालक समितिका सदस्य तिलकजङ बुढाथोकीले रेडियो प्रसारणलाई प्रविधि सुहाउँदो बनाई सामग्री उत्पादन तथा प्रसारण गर्नुपर्नेमा जोड़ दिनुभयो। नायब कार्यकारी निर्देशक खगेन्द्र खत्रीले संस्था र नागरिक प्रतिको दायित्वलाई आत्मसात गर्दै नयाँ नेतृत्व अघि बढ़नुपर्ने बताउनुभयो। यस्तै कार्यक्रममा रेडियो नेपालका नायब कार्यकारी निर्देशक द्वय चन्द्रभूषण लाल दास र कृष्ण चन्द्र पौडेलले सार्वजनिक प्रसारण सेवामा रूपान्तरण हुन गइरहेको रेडियो नेपालले अहिले पनि त्यस अनुरूपको दायित्व निर्वाह गरिरहेको बताउनुभयो। भेरी अस्पताल नेपालगंजमा पहिलो पटक नाकको प्वाल मार्फत दूरबीन विधिद्वारा पिट्युटरी ब्रेन ट्यूमरको शल्यक्रिया सफलतापूर्वक गरिएको छ। पश्चिम नेपालको प्रेषण अस्पतालको रूपमा रहेको भेरीमा जटिल खालको पिट्युटरी ब्रेन ट्युमरको अत्याधुनिक प्रविधिको प्रयोग गरी नाकको प्वालमा दूरबीन छिराएर शल्यक्रिया गरिएको हो। मध्य प्रदेशका जिल्लाहरूमा यसपटक समयमा नै रासायनिक मल उपलब्ध हुँदा किसानहरू खुशी भएका छन्। रासायनिक मलसँगै सिंचाईको समेत व्यवस्था भएपछि मधेसको प्रमुख खाद्यान्न बालीको रूपमा रहेको धानको उत्पादन बढ़ने अनुमान गरिएको छ। जनकपुरबाट संवाददाता अजय कुमार झाको यो रिपोर्ट।
वर्षा पनि पटक पटक भइरहेको र रासायनिक मलको उपलब्धता भएका कारणले धानको उत्पादन बढ़ने अनुमान गरिएको छ। मध्य प्रदेशका 8 जिल्लामा 574,360 हेक्टर कृषि योग्य भूमि मध्ये 386,150 हेक्टरमा धान खेती हुने गरेको छ। यसपटक धानका लागि वर्षा र मल पनि उपलब्ध भएका कारणले उत्पादन बढ़ने बताउँदै जनकपुर धाम उपमहानगरपालिका वड़ा नम्बर 19 अगुवा किसान महेन्द्र यादव ले
एकदम ठिक छ, पर्याप्त छ।
उनी मात्र होइन, धनुषाको हंसपुर नगरपालिकाका अगुवा किसान भूप नारायण यादवले गत वर्ष भन्दा यस वर्ष रासायनिक मलको आपूर्ति सहज भएको बताउनु भयो।
गत सालको अपेक्षामा कनिक सुधार भएल छ, लेकिन पूर्णत रूपसँग किसानके कभी अपनो मलके अभाव छ, अपनो आके टाइम पर नहीं भेटले, तथापि हमरा सबके जे डीलर है उससे मंगा मंगा कर टाइम टाइम बदे।
अहिले जस्तै पानी र यूरिया मलको सहज आपूर्ति भएको खण्ड मध्य प्रदेशको प्रमुख खाद्यान्न बालीको रूपमा रहेको धानको उत्पादन विगत वर्षभन्दा बढ्ने अनुमान भइरहेको छ। रासायनिक मलको आपूर्तिका विषयमा मध्य प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता रोशन कुमार मेहता,
पहिलाको आर्थिक वर्षहरूको तुलनामा यसपालि हाम्रो आपूर्ति व्यवस्था सहज थियो, त्यो हिसाबले हाम्रो किसानहरूलाई मागको हिसाबले लगभग हामीले यसपालि मल चाहिँ पूरा गर्न सकेका छौँ। 81-82 चाहिँ अब सुरुको लट हो, योभन्दा गत आवकको त लगभग सबै वितरण भइसकेको अवस्था छ। यो आर्थिक वर्षमा लगभग हामीले पहिलो लटमा करिब 6,500 मेट्रिक टन युरियाको चाहिँ बाँडफाँड गर्छौँ।
आगामी दिनमा पनि सरकारले यसतर्फ विशेष ध्यान दिन जरुरी रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
अब अन्तर्राष्ट्रिय समाचार। इजरायलले गाजामा गरेको पछिल्लो आक्रमणमा परि कम्तीमा 40 जनाको मृत्यु भएको छ भने 60 जना भन्दा बढ़ी घाइते भएका छन्। दक्षिणी गाजामा रहेको अस्थायी आवासमा इजरायली आक्रमणबाट 20 आवास ध्वस्त भएको अन्तर्राष्ट्रिय संचार माध्यम अल जजिराले जनाएको छ। गत अक्टूबर 7 शुरू भएको इजरायल हमास युद्धमा हालसम्म 40,000 भन्दा बढ़ीको ज्यान गएको छ भने 95,000 घाइते भएका समाचारमा जनाइएको छ। भियतनाममा समुद्री आँधी यागीका कारण मृत्यु हुनेको संख्या 60 नागेको छ। उत्तरी भियतनामका धेरै नदीहरूमा पानीको स्तर खतराको उच्च तहमा पुगेको छ। चीन र फिलिपिन्समा 24 भन्दा बढ़ीको ज्यान जाने गरी भएको आँधी भियतनाम पुगेको थियो। अब आर्थिक समाचार।
वस्तु तथा सेवाको खरिदमा विद्युतीय माध्यमबाट बिल भुक्तानी गर्दा तोकिएको मूल्य अभिवृद्धि कर भ्याटको 10% रकम खरिदकर्ताको बैंक खातामा फिर्ता हुने व्यवस्था पुनः कार्यान्वयनमा आएको छ। आन्तरिक राजस्व विभागले पहिलो चरणमा मदिरा पिउने केन्द्र, बार, चमेना गृह, होटल, मोटल, लज, गेस्ट हाउस व्यवसायबाट प्रदान गरिने सेवाहरूमा उपभोक्ताले तिरेको भ्याटको 10% रकम फिर्ता गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो। विभागले गत शुक्रबार यी क्षेत्रका सेवा खरिदमा विद्युतीय माध्यमबाट भुक्तानी गरेमा प्रोत्साहन स्वरूप भुक्तानी गरेको करको 10% रकम फिर्ता दिने निर्णय गरेको हो। विभागका महानिर्देशक रामप्रसाद आचार्यले होटल, रेस्टुरेन्ट, गेस्ट हाउस जस्ता क्षेत्रमा वास्तविक कारोबारको तुलनामा निकै कम बिल बिजक जारी हुने गरेको र ती क्षेत्रहरूका कारोबार पूर्ण रूपमा करको दायरामा आउन नसक्दा राजस्व गुमिरहेको अवस्थामा यस्तो व्यवस्था गरिएको बताउनुभयो। राजस्व प्रणाली सुधारका लागि कार्यान्वयनमा ल्याइएको यो व्यवस्था सरकारको 100 दिनको कार्ययोजनामा समेत रहेको छ। मुख्य गरी वस्तु तथा सेवाको खरिदमा अनिवार्य रूपमा बिल बिजक काट्ने पद्धति बसाल्न यो व्यवस्था ल्याएको महानिर्देशक आचार्यले बताउनुभयो। चालू आर्थिक वर्ष 2081-82 बजेटमा उपभोक्तालाई बिलिङ प्रणालीमा आकर्षित गर्न डिजिटल माध्यमबाट भुक्तानी गरिएको मूल्य अभिवृद्धि करको 10% रकम उपभोक्तालाई फिर्ता दिने व्यवस्थाको कार्यान्वयनमा देखिएका समस्या समाधान गरी साउनदेखि प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उल्लेख गरिएको छ। बैंकिङ कसुर तथा सजाय ऐन 2064 संशोधन गर्न बनेको विधेयक 2080 अर्थ समितिबाट संशोधन सहित पारित भएको छ। समितिको सोमबारको बैठकले उक्त विधेयकमाथि परेका संशोधन प्रस्ताव र दफावार छलफलका क्रममा उठेका विषयहरू संशोधन सहित पारित गरेको समितिका सभापति सन्तोष चालिसेले जानकारी दिनुभयो। अर्थ समितिको सोमबारको बैठकले चेक अनादर चेक बाउन्स सम्बन्धी मुद्दामा 10 करोड़ भन्दा माथिको बिगो भएमा 2 वर्षदेखि 4 वर्षसम्म कैद सजाय हुने व्यवस्था राख्ने सहमति जुटाएको सभापति चालिसेले बताउनुभयो। समितिको आइतबार बसेको बैठकले चेक बाउन्सका मुद्दामा 15 लाखसम्मको बिगो भए 1 महिना कैद, 15 लाखदेखि 50 लाखसम्मको बिगो भए 1 महिनादेखि 3 महिनासम्म कैद, 50 लाखदेखि 1 करोड़सम्म बिगो भएमा 3 महिनादेखि 1 वर्षसम्म कैद र 1 करोड़ भन्दा माथिको बिगो भएमा 2 वर्षसम्म कैद सजाय गर्ने व्यवस्था विधेयकमा राख्ने सहमति जुटेको थियो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकार पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको नीतिमा धेरै अघि बढ़ेको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार संघ नाफिजले सोमबार राजधानीमा आयोजना गरेको पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको वृहत बहस कार्यक्रममा मन्त्री भण्डारीले इथानोल मिश्रणको नीतिमा सरकारले आवश्यक तयारी पूरा गरिसकेको उल्लेख गर्नुभयो। इथानोल उत्पादनमा जाँदा पेट्रोलियम पदार्थको खपत घट्नुका साथै स्वदेशमा नै रोजगारीको सृजना गर्न समेत सहयोग पुग्ने उद्योग मन्त्री भण्डारीको भनाइ थियो। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा आर्थिक सुधारको आधार तयार हुँदै गएको बताउनु भएको छ। सोमबार महासंघको सचिवालयमा अन्तर्राष्ट्रिय वित्त निगमका दक्षिण एसियाका क्षेत्रीय निर्देशक इमाद फाखौरीसँगको भेटघाटमा अध्यक्ष ढकालले सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय विकास साझेदारहरूले हातेमालो गरेर आर्थिक वृद्धिलाई प्रवर्धन गर्न सकिने बताउनुभयो। इमाद फाखौरीले नेपालले केही आर्थिक चुनौतीहरूको सामना गरिरहेको भए पनि देशका लागि थुप्रै अवसरहरू विद्यमान रहेको उल्लेख गर्नुभयो। सोमबार नेपाली शेयर बजारको परिसूचक नेप्से र कारोबार रकम उच्च अंकले घटेको छ। यस दिन नेप्से परिसूचक 55.86 अंकले घटेर 2646.03 बिन्दुमा कायम भएको छ। नेप्से परिसूचक सँगै यस दिन कारोबार रकम पनि उल्लेख्य रूपमा घटेको छ। यस दिन 327 कम्पनीहरूका 2,10,48,911 किता शेयरहरू 9,43,91,06,000 मूल्यमा किनबेच भएका छन्।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
नेपालले आईसीसी विश्वकप लीग टूको दोस्रो श्रृंखलामा पहिलो खेल घरेलु टोली क्यानाडासँग खेल्ने भएको छ। श्रृंखलामा नेपाल, क्यानाडा र ओमन छन्। नेपाल क्रिकेट संघ क्यानले सोमबार सार्वजनिक गरेको तालिका अनुसार यो खेल सेप्टेम्बर 16 हुनेछ। यसै गरी नेपालले सेप्टेम्बर 18 ओमान, 22 क्यानाडा र 24 ओमानको सामना गर्नेछ। नेपालले पहिलो श्रृंखला कीर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा खेलेको थियो। उक्त श्रृंखलामा नामी बियासँग दुवै खेल हारेको नेपालले निदानसँग समान 1-0 र हारको नतिजा निकालेको थियो। नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले हरेक वर्ष आयोजना गर्ने पल्सर स्पोर्ट अवार्ड 2080 खेलाड़ी तथा प्रशिक्षकको मनोनयन सार्वजनिक भएको छ। मञ्चले सोमबार युवा खेलाड़ी र प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको हो। आगामी शुक्रबार हुने अवार्डको 21 संस्करणका लागि मञ्चले दुवै विधामा उत्कृष्ट 5 सार्वजनिक गर्यो। यस वर्ष उत्कृष्ट पुरूष वर्ष खेलाड़ीको मनोनयनमा अनन्त तामाङ, रोहित पौडेल, दिविन सिंहैरी, मोहम्मद शेख आलम र सुभाष तामाङ परेका छन्। त्यस्तै महिला उत्कृष्ट वर्ष खेलाड़ीको मनोनयनमा एरिका गुरूङ, मेनुकु राजवंशी, रुबिना छेत्री, सावित्रा भण्डारी र सन्तोषी श्रेष्ठ परेका छन्। युवा वर्ष खेलाड़ीको मनोनयनमा अर्जुन कुमाल, हेमन्त पाल, प्रीति राई, सुजन गडाल र सुनिरा थापा परेका छन्। वर्ष उत्कृष्ट प्रशिक्षकको मनोनयनमा कविराज नेगी लामा, कुशल श्रेष्ठ, मुन्ट्री देसाई, पार्वती राई र सञ्जय महर्जन परेका छन्। स्पोर्ट अवार्ड, अन्य विधा, पारा एथलेटिक्स सम्मान, स्पेशल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट जर्नालिस्ट अवार्डको घोषणा भने कार्यक्रमकै दिन भदौ 28 प्रज्ञा भवनमा हुने बताइएको छ। भियोला नामुद्दको निर्णायक गोलसँगै वालिङ नगरपालिकाले इन्फा महिला लीगमा लगातार 2 जित हासिल गरेको छ। साध्य बाटो स्थित इन्फा मैदानमा सोमबार भएको खेलमा वालिङले संकटा फुटबल क्लबलाई 1-0 गोलले पराजित गरेको हो। जितसँगै वालिङले 2 खेलबाट 6 जोडेको छ। संकटा भने अंकविहीन छ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशभर आंशिकदेखि सामान्यतया बदलिरहे कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै कोशी र गण्डकी प्रदेशका 1-2 स्थानमा अधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस, वर्षा फाटफुट, सापेक्ष आर्द्रता 96%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28-30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:47 भयो भने सूर्यास्त भरे साँझ 6:15 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकार र संसदका कामलाई थप प्रभावकारी सन्तुलित र व्यवस्थित बनाउने सत्तारूढ दलहरूबीच सहमति काठमाण्डुका नदी किनारबाट थप 20 मिटरसम्म संरचना बनाउन नपाइने सर्वोच्च अदालतको फैसलामाथि पुनरावलोकनमा जाने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई नेपाल विश्वविद्यालय सम्बन्धी विधेयक 2081 प्रतिनिधि सभाबाट पारित मेलम्ची खानेपानी आयोजना सम्बन्धी भ्रष्टाचार मुद्दामा पूर्व सचिव गजेन्द्र ठाकुर सहित चारजना दोषी ठहर र इजरायलद्वारा गाजाको दक्षिणी भागमा गरेको पछिल्लो आक्रमणमा परि कम्तीमा 40 जनाको मृत्यु 60 जना भन्दा बढ़ी घाइते। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।